آپ کے خیال میں اس کی طبیعت کیسی ہونی چاہیے؟ نہایت خراب، نہ کچھ کھاتی ہے نہ بات کرتی ہے۔ جب سے اس بات کا پتہ چلا ہے کمرے کے ایک کونے میں بیٹھ کر مسلسل روتی ہے۔ کون سوچ سکتا تھا بہزاد ایسا کر سکتا ہے؟
کون ہے؟ کس سے بات کر رہی ہو؟
فاطمہ پھوپھی۔
مجھے مجھے تو میں بات کروں، دو ادھر۔
امی،
شاباش پھوپھی صاحبہ، تمہارا بھیڑ بھیڑیا نکلا ہے۔ یہ تھا وہ شہزادہ جس کی آپ نے میرے سامنے ضمانت دی تھی؟
میں آپ کو ناراض ہونے کا حق دیتی ہوں سرور صاحبہ، میں صرف یہ چاہتی تھی کہ
میں ناراض نہیں ہوں بلکہ شاکی ہوں آپ سے بھی اور اپنے مرحوم شوہر سے بھی
جس نے زہریلے سانپ کو ہمارے دامن میں ڈالا۔
سرور صاحبہ، مجھے بھی بات کرنے کی اجازت دیں۔
بات نہیں،
ہو سکے تو جواب دو، میری بیٹی کی تباہ شدہ زندگی کا جواب، اس کے ٹوٹے ہوئے دل اور اس کے آنسوؤں کا جواب، اس کے خوابوں کا جواب۔ آپ اس بچی سے کیسے نظریں ملا پائیں گی؟
سرور صاحبہ، میں نہیں کہہ رہی ہوں کہ آپ غصہ نہ کریں، آپ کچھ نہ کہیں، میں کہہ رہی ہوں کہ آئیے مل کر ہم بیٹھیں اور اس کا کوئی حل نکالیں۔
میرے پاس لفاظی کی فرصت نہیں ہے، آپ کو اگر اتنا ہی
افسوس اور اپنی ضمانت دینے پر آپ شرمندہ ہیں تو اس دیوانے لڑکے کو فون کر کے کہیں کہ عدالت میں آ کے میری بیٹی کو طلاق دے، اور حق مہر بھی نہیں چاہیے، میری بچی کے صدقے جائے نہیں لینا۔ چھوڑو مجھے، کیا ہے مسلسل ابھی امی کہہ رہی ہو؟
امی، اب ان سے بہت بری طریقے سے بات،
اس سے بھی زیادہ مجھے برا کہنا تھا، پھر بھی خیال کر لیا۔ باہر کہاں ہے؟
کمرے میں اپنے، جتنا کوشش کر رہی ہوں اندر نہیں آنے دے رہی، کہہ رہی تنہا ہونا چاہتی ہے۔
کس لیے؟ ارے یہ لڑکا اس قابل نہیں ہے کہ اس کے لیے ماتم کیا جائے۔ باہر باہر بیٹا، کہاں ہو باہر؟
پھوپھو جان معاف کرنا، امی آج کل بہت پریشان ہے۔
باہر باہر بیٹا، باہر بیٹا، تم یہاں ہو میری جان؟ کچھ کھانے کو لاؤں؟
نہیں
ہے، میں صدقے جاؤں، ہاتھ کیوں ٹھنڈے ہو رہے ہیں تمہارے؟ کل رات سے تم نے کچھ نہیں کھایا، بلڈ پریشر ڈاؤن ہو جائے گا۔ اٹھو بیٹا، نیچے چلو، کچھ کھا لو بیٹا میری جان۔
نہیں امی پلیز، مجھے تنہا رہنے دے۔
کیا مطلب کہ اکیلے رہنے دو؟ کمرے میں اس طرح سے غم لگا کے کس لیے بیٹھی ہو؟ وہ 420 لڑکا اس قابل نہیں ہے کہ اس کے لیے اشک بہایا جائے۔ پریشان نہ ہو، تمہارا باپ مرا ہے، ماں تو زندہ ہے، میں اس کو ایسا سبق سکھاؤں گی کہ تاریخ میں یاد رکھا جائے گا، سمجھ جائے گا۔ نگار 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 نگار
جی،
کہاں
جی
ہو؟
امی
آؤ، اس بغیرت کی تصویریں یہاں سے ہٹا دو، کوڑے میں ڈال دو، اس کی شادی کے کپڑے بھی ایک کارٹن میں جمع کر کے رکھو، آئے تو اس کے سامنے پھینک دینا، آگ لگا دینا۔
پلیز کسی چیز کو ہاتھ مت لگائیے۔
کیا؟
یہی جو میں نے کہا۔
کیا مطلب؟ چاہتی ہو کہ یہ ساری چیز تمہارے سامنے رہے اور تم اسی طرح گھلتی رہو؟
نہیں، میں حقیقت کا سامنا کرنا چاہتی ہوں۔
حقیقت؟ حقیقت یہ کہ اس کمینے نے تم سے خیانت کی اور تمہارے اعتماد سے غلط فائدہ اٹھایا اور تمہیں دھوکہ دیا۔
لیکن وہ آدمی بہزاد ہے امی جان، میرا شوہر ہے۔
میں مر جاؤں، اس کمینے نے تم پر اتنی مصیبتیں ڈالی پھر بھی تم اسی کی طرف داری کر رہی ہو، دیکھو تو کیا کہہ رہی ہے۔
نہیں امی، میں بہزاد سے الگ ہوں گی، لیکن ایک سمجھدار آدمی کی طرح، جنگ جھگڑے اور دشمنی سے نہیں۔
تم تو ایسے بات کر رہی ہو کہ اگر کوئی نہ جانتا ہو تو سمجھے گا کہ تم قصوروار ہو۔
ہاں میں بھی قصوروار ہوں، بہزاد کا انتخاب میری زندگی کی سب سے بڑی غلطی تھی، لیکن میں اس غلطی کو مٹانا نہیں چاہتی، بھلانا نہیں چاہتی، ہمیشہ کے لیے آنکھوں کے سامنے رکھنا چاہتی ہوں، تاکہ مجھے یاد رہے کہ میں نے کیا غلطی کی تھی۔
اس طرح سے تو تم خود کو عذاب دو گی۔
یہ عذاب میری بے وقوفی کی سزا ہے۔
Thank you. क्या है मनुचेर?
देखो कसम से मैंने उन लोगों को रोकने की बहुत कोशिश की लेकिन कोई फायदा नहीं हुआ। सुरू साहिबा और उनकी बेटियां तुमसे बहुत नाराज हैं। वो जो तुमको पावर ऑफ अटॉर्नी दी हुई है ना, उसे भी वो लोग खत्म करना चाहती हैं। जानता हूँ बहजाद भाई, ये इंसाफ नहीं, लेकिन तुम बेफिक्र हो। अब जब मैं कारखाने का मैनेजर बनने वाला हूँ, हर तरह से तुम्हारा ख्याल रखूंगा।
तुम कारखाने के मैनेजर बन गए?
यकीन करो, दिल से तुम्हारी जगह लेने पर राजी नहीं था, लेकिन उन्होंने मुझे मजबूर कर दिया। अब मेरे सुनते हो तो भाई इस तरफ ना हो, वरना मजदूर तुम्हारी बेइज्जती करेंगे।
मनुचर, मुझे तुमसे घिनाती है।
बताते बताते मुँह में छाले पड़ गए कि तुम मेरे बारे में गलत सोच रहे हो। मेरे भाई जिंदगी इसी का नाम, एक दिन इंसान अर्श पर होता है, एक दिन फर्श पर।
बस सिर्फ तुम ये मेहरबानी करो कि
जल्द से जल्द सेफ की चाबियां मेरे हवाले करो, क्योंकि तुम अच्छी तरह जानते हो कि इसके बाद चाबियों का तुम्हारे पास रहना जुर्म है।
मतलब
मैंने जो इस मनहूस कारखाने के लिए इतनी जहमतें की हैं वो सब भाड़ में गई और मेरा इस पर कोई भी हक नहीं है? गधे की तरह काम करो और नतीजा कुछ भी नहीं?
तुमने हर महीने अपने काम की तनख्वाह ली है और अपने वालिद की मीरास का हिस्सा भी पूरे का पूरा ले चुके हो। बाकी तो कोई हक नहीं रहता और ना हिसाब किताब बचता है।
ठीक है मनुचर साहब, सिर्फ इतना याद रखना कि केले का ये छिलका एक दिन तुम्हारे पाँव के नीचे भी आएगा।
खुदा के बंदे, अगर मैं इस ओहदे को कबूल न करता तो दुश्मनों के हाथ लग जाता, परायों के पास चला जाता। क्या ये बेहतर होता कि कोई अजनबी शख्स आके मैनेजर बन जाता? क्या तुम समझते हो कि मुझे इस ओहदे की इतनी भूख है?
सलाम इंजीनियर साहब।
सलाम अलैकुम। खोटा माल अपने ही मालिक के पास पहुंचता है।
सलाम अलैकुम साहब।
ठीक है
मैनेजर साहब, सिर्फ अपने नए बॉस से कहो कि इसके बाद हमारे दरमियान सब कुछ बदल जाएगा। सुन लिया?
ठीक है कह दूंगा। बस तुम एक काम करो कि वो चाबियां मुझे भिजवा देना जरूर।
ठीक है, सेफ की चाबियां भी ले आऊंगा।
सिर्फ मेरी एक नसीहत सुन लो मनुचेर, चालाक आदमी का हमेशा एक पांव पीछे होता है, तो अपना खूब ख्याल रखना, एहतियात से जाना और एहतियात से आना। अगर मैंने जबान खोली और कहा कि ये तुम थे जिसने मुझे शादी को जाहिर न करने के लिए कहा था, तो उस वक्त तुम्हें भी लात मारकर कारखाने से बाहर निकाल देंगे।
इंजीनियर साहब सलामुअलैकुम। मैं अपने तमाम साथियों और उनकी फैमिलियों और अपनी फैमिली के तमाम अफराद की जानिब से आपको कारखाने का मैनेजर बनने पर मुबारकबाद पेश करता हूं। हकीकत में बहुत अच्छा इंतखाब था।
बहुत शुक्रिया आपका
इंजीनियर साहब। एक मसला है, हमने 3 महीने से अपनी तनख्वाहें नहीं ली हैं।
भाई आप तो अच्छी तरह जानते हैं कि मैंने अभी अभी ये ओहदा संभाला है।
जी,
आप मुझे एक दफा उस मेज के पीछे बैठकर देखने तो दें कि साबिक मैनेजर ने क्या किया है, क्या नहीं किया है, क्या हुआ, क्या कम है, क्या ज्यादा है। 6 महीने में संभाल कर दूंगा। इस वक्त मैं जनाब अफीफियान साहब से बात करना चाहता हूँ कि वो रशीदियान से बात करें, फोन करके इस मसले को हल करें। मजदूरों को भी इकट्ठा करके उनसे बात करूंगा।
السلام علیکم، کیسے ہو؟
السلام، کیسے جناب؟ ٹھیک ہے،
کیسے ہو؟
خدا کا شکر ہے، میں ہوں میسم نشئی۔
کیسے ہو میسم؟
میں بھی خدا کا شکر ادا کرتا ہوں، پچھلے 24 گھنٹے میں نشہ نہ کرنے پر خدا کا شکر ادا کرتا ہوں۔ آج خدا نے میرا ہاتھ تھاما اس پیار و محبت کے حلقے میں، تاکہ میں بھی آپ کے درمیان نشے سے چھٹکارا حاصل کروں اور اچھی زندگی گزاروں۔ خدا کا شکر ہے کہ میں نشے کے گن سے نکل کر آیا ہوں۔ اب میں اپنے ماں باپ کو نقصان نہیں پہنچاؤں گا اور در بدر پھیر کر نشہ نہیں کروں گا۔ میں صدق دل سے خدا کا شکر ادا کرتا ہوں، یہاں پیار ہے، محبت ہے، یہاں پر سب کے درد تقسیم ہوتے ہیں۔
السلام علیکم، میں ارجنگ ہوں، ایک نشڑی۔ خدا کا شکر ادا کرتا ہوں کہ پچھلے 24 گھنٹے میں نے کوئی نشہ نہیں کیا۔ دوستوں یاد رکھنا، ہم ایک ایسی خطرناک بیماری میں مبتلا تھے اور اس کا انجام یا اسپتال تھا یا پاگل خانہ یا موت۔ خدا کا شکر ادا کرتا ہوں کہ اس نے ہم میں یہ ارادہ پیدا کیا کہ ایک دفعہ پھر اکٹھا ہوں۔ میری باتیں سننے کا شکریہ۔
احتیاط خاص کے برکھاند ریشے ماں، غافل عظیم بود کہ خدا در اندیشے ماں۔ دوستو میں بھی تمہاری طرح نشے کا عادی تھا۔ جب پیچھے مڑ کر اپنے تلخ ایام پر نظر ڈالتا ہوں تو دیکھتا ہوں کہ نشے کے زمانے میں میری زندگی میں کوئی امید نہیں تھی۔ ہر دن پچھلے دن سے بدتر تھا، ہر روز موت کی آرزو کرتا تھا۔ لیکن جب سے یہاں آیا ہوں اور نشہ چھوڑا ہے اور صحت مندی کی طرف حرکت کی ہے، ہر روز زندگی میں ایک نئی امید کا اضافہ ہوتا ہے۔ اتنا خوش ہوں کہ جی چاہتا ہے دنیا کے تمام نشے کے عادی افراد اس کلینک میں آ کر نشے سے نجات حاصل کریں۔ جی چاہتا ہے نشے میں مبتلا ہر فرد کی مدد کروں۔ خدا سے دعا کرتا ہوں کہ مجھے اس راستے میں ثابت قدم رکھے۔ آپ لوگوں کا بہت بہت شکریہ۔
ماشاءاللہ۔
اصل میں میری بہن کی طبیعت بالکل ٹھیک نہیں ہے۔ جب سے معلوم ہوا ہے کہ اس نے اپنی امیدوں کا کاشانہ بہزاد کے جھوٹ پر بنایا تھا، مسلسل عذاب میں ہے۔
اب انہوں نے کیا فیصلہ کیا ہے؟
جدائی، وہ بھی ایک بھرپور جھگڑے اور ایک بے اثر انکار کے بعد۔ میری بیچاری بہن ایسے انسان سے ہاری کہ جسے وہ زندگی کی سب سے بڑی جیت سمجھتی تھی۔
مجھے واقعی میں افسوس ہے، اگر میں جانتا کہ یہ معاملہ اتنا بڑھ جائے گا تو میں کسی سے کبھی کچھ نہ کہتا۔
نہیں، آپ کا قصور نہیں ہے، بہرحال جلد یا بدیر یہ راز فاش ہونا تھا۔
ہاں، بہتر ہے کہ جلدی فاش ہو گیا۔
معاف کیجئے، میں آپ سے پوچھ سکتی ہوں کہ آپ یہاں پہ کیا کرتے ہیں؟
اصل میں کسی زمانے میں بھی ان افراد میں سے تھا، لیکن جب سے میں نے نشہ چھوڑا ہے تو ایک دو ہفتے میں آ کر کے یہاں پر دوسروں کی مدد کرتا ہوں۔
مجھے یقین نہیں آتا کہ آپ کسی زمانے میں نشے ہی تھے۔
تھا، لیکن اب کبھی بھی نشہ نہیں کروں گا۔
اچھی بات ہے، مبارکباد دیتی ہوں میں۔
شکریہ۔ اچھا تو پھر آپ سے اجازت چاہتا ہوں۔
کوئی بات نہیں،
خدا حافظ۔
خدا حافظ۔
ہیلو، السلام علیکم۔ یہ
سلام فروزان فر صاحب، معاف کیجیے گا مجھے دیر ہو گئی، فون کر کے پوچھنا چاہتا تھا کہ جس کام کے بارے میں بات کی تھی اس کا کیا ہوا؟
نخا صاحب، میں نے تو پہلے ہی عرض کر دیا تھا کہ وہ کام مجھ سے نہیں ہو پائے گا۔
غلط نہ سمجھیے گا بہزاد صاحب، میں تمہارے کام کے بارے میں پوچھ رہا ہوں، اپنی تجویز کے بارے میں نہیں۔
میرا کام؟
تمہارا دھیان کہاں ہے؟ لگتا ہے ذہن بہت پریشان ہے۔ میں آپ کے لون کے بارے میں بات کر رہا ہوں۔
اچھا، ہاں ہاں، معاف کرنا، میرا دھیان کہیں اور تھا۔
اصل میں آج کل جو ساز باز ہو رہے ہیں اس کی وجہ سے کوئی بھی بڑا اور لانگ ٹرم لون دینے کا رسک نہیں لینا چاہتا، لیکن جیسے تیسے ہو سکا اپنے ایک دوست کے ذریعے ایک با اعتماد فرد کو ڈھونڈ لیا ہے جو ہمارے مسئلے کو حل کر سکتا ہے۔
بہت شکریہ نیکا صاحب، لیکن حقیقت یہ ہے کہ اب مجھے اس لون کی ضرورت نہیں رہ گئی۔
ضرورت نہیں ہے؟ اتنی جلدی پشیمان ہو گئے؟
نہیں نہیں، پشیمان نہیں ہوا، لیکن کچھ ایسے حالات پیش آئے ہیں کہ مجبور ہوں کہ لون کو چھوڑ دوں۔
کیا مطلب لون کو فی الحال چھوڑ دوں؟ خدا کے بندے، میں نے تمہارے بات پر بھروسہ کر کے اپنی پوری جان لڑائی ہے، سوچا تم اپنے کام میں سنجیدہ ہو، ورنہ میں ہر کس و ناقص کے سامنے خود کو اتنا چھوٹا نہیں کرتا۔ جانتے ہو میں نے کتنی مشکلوں سے اس فرد کو ڈھونڈا ہے۔
نیکا صاحب، آپ کا بہت شکریہ، آپ نے مجھ پر بہت مہربانی کی، میں بھی بہت شکر گزار ہوں، لیکن سچائی یہ ہے کہ میں اس کارخانے میں کام نہیں کرتا۔
کیوں، کوئی بات ہوئی ہے کیا؟
نہیں نہیں، کوئی بات نہیں ہوئی، بس ویسے ہی کچھ عرصے تک کارخانے نہیں جانا چاہتا۔
ٹھیک ہے، جیسی تمہاری مرضی، لیکن کاش اپنے وعدے کا خیال کرتے اور مجھے پہلے بتا دیتے، تاکہ خامہ خواہ میں خود کو زحمت میں نہ ڈالتا۔ خدا حافظ۔
خدا حافظ۔
جی بتائیں۔
ہیلو نیکا صاحب، معاف کیجیے گا
جو ڈسٹرب کیا، کہنا چاہتا ہوں کہ اگر آپ چاہیں تو ایک ملاقات اور کر لیتے ہیں۔
ٹھیک ہے، دفتر کا ایڈریس ایس ایم ایس کر دوں گا۔
شکریہ، خدا حافظ۔
آؤ ملیحہ بہن۔
بہت شکریہ، یہ لیجیے، معاف کیجیے جو چند دن لیٹ ہوگی۔
آپ کا شکریہ، بہت مہربانی۔ پر آپ نے کہا تھا کہ آپ میرے لیے کچھ نئے آرڈر لے آئیں گی۔
ہاں ہما بہن، मैं शर्मिंदा।
तुम्हारे दुश्मन शर्मिंदा हो।
मेरा कसूर नहीं है, ये नुसरती साहिबा है जो बुटीक की काम अंजाम देती है।
हाँ मुझे याद है।
बिचारी को अपनी माँ की बीमारी की वजह से मजबूरन अपनी शहर लौटना पड़ा।
ओ बिचारी।
इसलिए महीने के आखिर तक बुटीक को खाली करना चाहती है। मैं भी मजबूरन कोई नया ऑर्डर नहीं ले सकती जब तक कि बुटीक किसी और के हवाले ना करूँ।
बहुत खूब। मेरा मतलब ये है कि इसके लिए किसी को मद्देनजर रखा है क्या?
नहीं, क्यों?
कुछ नहीं, सोच रही थी अगर कीमत मुनासिब हो और तुम भी राजी हो तो मैं उसे किराए पे ले लूं।
सच?
हाँ।
ये तो बहुत अच्छा है, तुमसे बेहतर कौन हो सकता है। तुम्हें और तुम्हारे काम को तो कई साल से जानती हूँ। ठीक है, बुटीक तुम्हारे हवाले, एडवांस रकम और किराए की भी बिल्कुल फिक्र नहीं करो।
नहीं, मैं आपको नुकसान देने पर राजी नहीं हूँ। अगर कीमत मुनासिब हुई और मैं दे सकती थी तो किराए पर ले लूँगी।
देखो हुमा बहन, मेरी नज़दीक तुम्हारे अच्छे काम की कदर व कीमत किराए से ज्यादा है। साफ साफ बताओ, अगर तुम मान गई तो ये मेरे हक में बड़ी मेहरबानी होगी। तुम जैसा अच्छा इंसान मुझे कहाँ मिल सकता है।
बहुत शुक्रिया मलिहा बहन, लेकिन
लेखन वेखन नहीं करो, कहूँ हाँ, और इतनी बार्गेनिंग भी नहीं करो।
ठीक है, लेकिन मुझे जरा अपना हिसाब किताब करने दो। अगर हिसाब सही निकला तो मैं आकर तुम्हें बता दूंगी।
ठीक है, कोई बात नहीं, मैं मुंतजर रहूंगी। कोई काम तो नहीं?
नहीं।
खुदा खुदा।
कैसा, अच्छा लगा?
हाँ, अच्छा दफ्तर है, व्यू भी अच्छा है,
बड़ा ही डैशिंग और तजारत के काबिल दफ्तर है। आजकल अगर दफ्तर शानदार ना हो तो लोग तवज्जो ही नहीं देते। एक मिसाल यही अरगवान है। तुम्हारे ख्याल में वो किस लिए मरहूम डॉक्टर दाऊदी की बीवी बनी? नाराज हो गए, गलत कह रहा हूं?
नहीं, असल में चंद दिन पहले उसने मुझे फोन किया था, मुझसे मिलने पर इसरार कर रही थी।
किस लिए?
कह रही थी कि निखा तुमसे फ्रॉड करना चाहता है। अलबत्ता ये उसका बहाना था। मुझे भी हकीकत जानने का तजस्सुस हुआ। उसने पहले से प्लान बनाया हुआ था, मुझे मेरी बीवी से सामना कराना चाहती थी।
अजीब अजीब, क्या जमाना आ गया है। और तुम्हें भी यकीन आ गया कि मैं तुमसे फ्रॉड करना चाहता हूं? है,
अरे नहीं, मुझे सिर्फ हकीकत मालूम करने का तजस्सुस हुआ था।
फरोजान फर साहब, मिलकर काम करने की पहली शर्त एतमाद है। हमें अगर एक दूसरे पर एतमाद नहीं होगा तो मिलकर काम नहीं कर सकेंगे, समझे मेरे भाई?
मेरा मकसद कुछ और नहीं था, सिर्फ इत्मीनान हासिल करना चाहता था।
अब तो तुम उस कारखाने में काम नहीं करते?
नहीं।
तो लोन किस लिए चाहिए?
असल में मैं चाहता हूं कि अगर मुमकिन हो तो प्रिंटिंग वगैरह की मशीन इम्पोर्ट करूं।
कितना लोन चाहिए?
2-3 बिलियन तो लगेंगे ही।
खुदा के बंदे, आजकल तो शादी की गरज से बैंक से 2-3 मिलियन लोन लेने के लिए ढेर सारे चेक और गारंटियों की जरूरत होती है। और तुम जो अब उस कारखाने में काम भी नहीं करते हो, कहीं से वाबस्ता नहीं हो, बगैर किसी क्रेडिट और गारंटी के कैसे लोन मिल सकता है?
कारखाने के बेस पर नहीं ले सकता।
क्या कारखाने के कागजात तुम्हारे नाम है?
नहीं, कागजात तो मेरे नाम नहीं है, लेकिन मेरे पास एक अथॉरिटी लेटर है जिसके जरिए मैं बैंक और दूसरे दफ्तरी काम अंजाम दे सकता हूँ।
क्या वर्षा को इल्म है कि तुम लोन लेना चाहते हो?
नहीं, उस मसले के बाद हमारे दरमियान शकरंजी हो गई, यानी एक दूसरे से बात नहीं करते।
तो फिर भूल जाओ, मैं गैर कानूनी काम नहीं करता।
लेकिन ये गैर कानूनी नहीं है, मैं उनका दामाद हूँ, अथॉरिटी लेटर भी है, कर्ज की किस्तें भी मैं वक्त पर अदा करूंगा, किसी को पता भी नहीं चलेगा।
जब बैंक कागजात को गारंटी के तौर पर रखेगा तो सबको पता चल जाएगा। नहीं, नहीं हो सकता। मैं एक अरसे से अपना पुराना रिकॉर्ड साफ करने में लगा हुआ हूं ताकि अपना लाइसेंस दोबारा हासिल कर सकूं। मैं आपके इस बच्चागाना खेल की वजह से दोबारा खतरा मोल नहीं ले सकता, समझ रहे हैं ना मेरी बात?
जी, आपको हक पहुंचता है, मैं आपकी सिचुएशन को समझ सकता हूं, लेकिन मुझे उम्मीद थी कि आप मेरी पोजीशन को समझेंगे, लेकिन लगता नहीं होगा। चलता हूं,
चंद मिनट तशरीफ रखें। आइए बैठिए फुरजान फर साहब। आप जानते हैं कि बैंक को ये इत्मीनान हासिल करना होगा कि ये लोन सामान खरीदने पर खर्च होगा, जमीन और जायदाद वगैरह खरीदने पर नहीं। इसीलिए चेक को सामान की रसीद की वसूली के बाद सीधा फरोख करने वाले के हाथ में थमाते हैं, खरीदार को नहीं देते।
तो मुझे क्या करना होगा?
हमें एक ऐसा फर्द ढूंढना होगा जो हमारी तरफ से बैंक को सामान की एक फर्जी रसीद दिखाए और अपना कमीशन ले। अपना कमीशन लेने के बाद बाकी पैसा हमें दे दे।
अच्छा, कौन?
मैं एक ऐसे फर्द को जानता हूं जो हमारा मसला हल कर सकता है, लेकिन बहुत ज्यादा लालची है। लोन का 20% हिस्सा कमीशन के तौर पर मांगता है।
लेकिन आमतौर पर तो 10% लिया जाता है ना?
देखें फरुजान फर साहब, हम लोग के बीच कोई तकल्लुफ नहीं है। कोई बिल्ली सिर्फ खुदा की रजा के लिए चूहे नहीं पकड़ती।
यानी आप भी अपने लिए 10% लेना चाहते हैं, ठीक है ना?
ज्यादा है क्या? तुम्हें एतराज है? मैं बहुत बड़ा खतरा मोल ले रहा हूं।
ठीक है, कोई चारा नहीं है। बस ये बताएं कि ये आदमी काबिल एतमाद है।
हाँ, वो तो आप मुतमईन रहे। किसी जमाने में मेरा मुवक्किल था, जानता हूं उसे। इतना बाएतमाद है कि हमारे लिए कोई मुश्किल खड़ी नहीं करेगा। बस अगर हम बैंक जाने से पहले उसे एक चेक ले सके तो हमें इत्मीनान रहेगा। तुम्हें एक और काम भी करना होगा।
क्या काम?
वकालतनामे के अलावा कारखाने के कागजात भी मेरे हवाले कर दो। हम जमानत के बगैर कुछ नहीं कर सकते। कोई मसला तो नहीं है?
नहीं, कोई मसला नहीं है।
चाय पी लो।
बेचारी जब बात कर रही थी तो उसकी आंखें पूर्णम थी, मुझे रहम आया। वो बेचारी भी हमारी तरह उस लड़के के झांसे में आ गई।
देखो तो, अब तलाक लेना चाहते हैं या कोई दरमियान में वास्ता बना है और सुलह सफाई कराना चाहता है?
नहीं, उसकी बीवी का फैसला तलाक है, वरना कारखाने से बाहर नहीं कर देते उसको।
अच्छा, ऐसी काबिल है। कुछ और तो नहीं कहा?
नहीं, बस यही बातें थी।
सीना प्लीज, इन सीढ़ियों को हाथ नहीं लगाओ, मुझे मरहूम फरीदन की याद आ जाती है।
जानती हो, ये घर मरहूम के बगैर सुना सुना लगता है। और हाँ, उनके बच्चों का क्या हाल है, तुम्हें पूछते हैं?
हाँ, उनको मोहब्बत और अखलाक अपने बाप से विरसे में मिली है। हफ्ते में कई दफा फोन करते हैं और अपने पास जाने पर इसरार करते रहते हैं।
अच्छे लोग हैं ना, तो तुम उनके पास जाना चाहिए। और इस शर्त के साथ कि मुझे भी ले चलो साथ में।
जी जरूर जनाब। ये तो बताओ सीना, तुमने उस लड़की निगाह को इत्तेफाक से क्लिनिक में देखा या नहीं? पहले से तय था?
नहीं, इत्तेफाक से दूसरे को देखा। तुमसे क्या छुपाना, मैं नहीं चाहता कि वो ये समझे कि ये सब इंतकाम के लिए एक प्लान था। अच्छा,
तुम कब से इतने रहम दिल बन गए हो? तुम तो मुझसे भी ज्यादा गर्म थे। भूल गए हो क्यों उन्होंने हमारे साथ क्या किया है?
इत्तेफाक से भूला नहीं हूँ, लेकिन इस मसले का निगार से क्या ताल्लुक?
तो यूं कहो ना, कहीं उसे दिल तो नहीं दे बैठे हो?
पता नहीं, आप लोग क्यों, जब दो अफराद एक दूसरे से बात करते हैं और एक दो दफा मुलाकात कर लेते हैं तो उनके लिए आप इंडियन फिल्मों का किस्सा तैयार कर लेते हैं। ऐसा नहीं है, जो कि उनके बाप को अटैक हुआ और मर गए, मैं खुद को कसूरवार समझता हूँ। 100 दफा उससे कह चुका हूँ मैं ये बात।
नहीं सीना साहब, ये सब बहाना है। तुम डर गए हो, पीछे हट रहे हो, हल उठाओ।
इसलिए हट रहा हूँ कि मुझे कोई सहारा नजर नहीं आता। पता नहीं ये खेल कब तक जारी रहेगा और तुम्हारा दिल ठंडा होने वाला है कि नहीं है। कितने इंसान इसकी भेंट चढ़ेंगे मुझे पता नहीं।
देखो तो, साफ लग रहा है ये तुम्हारी बातें नहीं है, हुमा ने सिखाई।
बकवास क्यों कर रही हो, हुमा से क्या ताल्लुक?
ठीक है, मैं बकवास कर रही हूँ। तुम्हें और तुम्हारे दोस्तों को भी तो एल्बम के लिए पैसे नहीं चाहिए ना?
नहीं नहीं चाहिए। इतना टाल मटोल कर रही थी और आजकल कर रही थी और मुझसे अपने काम लेती जा रही थी, मैं परेशान हो गया हूँ। अगर हुमा में इतनी हिम्मत है कि खुद जाके बुटीक खोले और अपना खर्चा चलाए, मैं और मेरे दोस्तों ने तुम्हारी मदद के बगैर एल्बम निकालवाने का फैसला कर लिया है।
हुमा ने क्या किया है? बुटीक खोला है?
नहीं अभी खोला नहीं, लेकिन खोलना चाहती है।
किन पैसों से? उसका सरमाया तो मुझे देना था।
कोई जरूरत नहीं है, वो लोन ले रही है, हमें तुम्हारे मजीद एहसान और पैसे की जरूरत नहीं है। जितना जलील करना था कर लिया तुमने, अब तुम्हारा और हमारा रास्ता अलग अलग है, ख्याल रखना अपना।
सीना बच्चे ना बनो, जिद नहीं करो, आओ अपना चेक ले लो।
अरगवान मैं अब वो पुराना नशेड़ी सीना नहीं रह गया हूँ जो पैसे लेकर तुम्हारी हर बात मान लूं। तुम्हारा पैसा तुम्हें मुबारक हो।
कौन सी मिन्नत? ये फरीदून की वसीयत है, पहले इसलिए नहीं दिया कि मैं डरती थी कि तुम कहीं से जाया ना कर दो। ये लो बस, सही जगह लगाना।
अरगवान
कुछ कहने की जरूरत नहीं, मुझे भी तुमसे हुमा से कोई काम नहीं, जाते हुए दरवाजा बंद कर दो।
ये लो गाड़ी की चाबियां।
मुझे जरूरत नहीं, ले जाओ।
सदके की रोटी का जायका तल्ख होता है, मुझे रास नहीं आता। खुदा हाफिज।
ले लीजिए, बहुत शुक्रिया।
वाह वाह, अस्सलाम वालेकुम इंजीनियर साहब।
अस्सलाम वालेकुम रहमत चचा, शब बखैर।
खैरियत तो है इंशाल्लाह। इस वक्त यहाँ क्या कर रहे हैं?
सामान भूल गया लेने के लिए आया हूँ, दरवाजा खोलो।
इंजीनियर साहब मैं शर्मिंदा हूँ, लेकिन मरहूम हिसाम की बेगम ने हुक्म दिया है कि आपको अंदर आने ना दिया जाए।
देखो चचा
जी,
तुम्हारी उम्र भी मुझसे ज्यादा है और तजर्बा भी काफी ज्यादा है,
तामेदार हूं।
तो अपने आप को इस घरेलू झगड़े में न फंसाओ। अगर कल हम लोगों ने सुलह कर ली और मैं दोबारा कारखाने का मैनेजर बन गया, उस वक्त आप पर ही अपने दिल के भड़ास निकालूंगा। दरवाजा खोलें।
बहुत बहुत शुक्रिया आपका, बड़ी सही बात की आपने, मैं सदके जाऊँ आपके। बात यही है, देखिए जनाब, हमेशा ऊपर वाले झगड़ा करते हैं और नीचे वाले दरमियान में पिसते हैं। अरे मुझे इन बातों से क्या, आइए अंदर आइए, जो होगा सो होगा। आइए अंदर आइए।
शुक्रिया। वाह वाह इंजीनियर जानबाग साहब, मुझे नहीं लगता था कि बॉस इतनी देर तक जागते हैं।
बेजाद ये क्या कह रहे हो तुम, मैनेजर की कुर्सी तुम्हारे लिए ही जेब देती है, हम तो बस चंद दिन के लिए इस कुर्सी पर बैठ गए हैं और जो सबक सीखा है तुमसे उसी का इम्तिहान दे। दूसरी ये कि बंदे खुदा, तुम अपने दिल की भड़ास मुझ पर क्यों खाली करते हो?
अरे यार मैं तो एक नौकर हूँ,
जिस काम का हुक्म मिलता है वही अंजाम देता हूँ। अरे दीवाने मैं पागल तो नहीं हूँ कि अपने साले को छोड़कर इन लोगों के साथ दूंगा?
तुम्हें इस वक्त भी मेरी ही फिक्र लगी हुई है और मेरा अहवाल पूछने के लिए फोन किया है ना?
नहीं यार,
जानता हूँ कि कारखाने में गए हो तुम, लेकिन नहीं पता किस लिए।
फिक्र ना कीजिए मनुचर साहब,
मैं आपके खाली थैलों से अपनी जेब भरने नहीं आया हूँ, मेरा कुछ सामान रह गया था वही लेने आया हूँ।
हमारी अपनी पोजीशन तुम ज्यादा कमजोर है।
मैं अगर कुछ कह रहा हूँ तो तुम्हारे लिए कह रहा हूँ, तुम तो इन चापलूस लोगों को जानते हो, सुबह होते ही सारी रिपोर्ट सुरूर साहिबा को पहुंचा देंगे, वो भी उकाब की तरह आके मेरे सर पर झपट पड़ेंगे कि ये साहब आधी रात को क्यों आए थे कारखाने।
मनुचर साहब मुझे किसी की कोई फिक्र नहीं है, जो भी मुझे जो कहता है उसको कहने दो।
خدا تمہارے مرحومین کو غریق رحمت کرے، میں بھی تو یہی کہہ رہا ہوں، کیوں خامخواہ دوسروں کو بہانہ دو کہ کوئی سوال تم سے پوچھ سکے؟ تو مہربانی کر کے خاموشی سے باہر نکل جاؤ، میں چوکیدار سے بات کرتا ہوں کہ کل ہماری رپورٹ نہ پہنچائے وہاں۔
منوچر صاحب، میں چور بن کے کارخانے میں نہیں آیا ہوں جو خاموشی سے نکل جاؤں۔
فون بند کرنے سے پہلے میری ایک نصیحت سن لو، گدھے کو خوش کرنے کے لیے شادی میں نہیں لے جاتے بلکہ سامان اٹھانے کے لیے لے جاتے۔ یقین رکھو جب ان کا مسئلہ حل ہو جائے گا تو تمہیں استعمال شدہ ٹیشو پیپر کی طرح لپیٹ کر دور پھینک دیں گے، خاص کر اگر ان کو پتا چلا کہ تم سب کچھ جانتے تھے پھر بھی خاموش رہے۔ خدا حافظ۔
کدوم خستن، کدوم جنون، کدوم عشق، شاید خیلی از این حرفا دروغه، تا وقتی با همین از عشق میگیم نباشیم قولمون حتی دروغه، از این عشقایی که زنجیر میشه، حوث هایی که دامنگیر میشه، میترسم چون دلم بیعتماده به احساسی که بی تأثیر میشه، نه این که عاشقی حال خوشی نیست، نه این که زندگی بی عشق میشه، فقط کاش بین این حسای مبهم بفهمم ما